नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल साउन महिनाको 4 गते शुक्रबार, आषाढ़ शुक्ल त्रयोदशी, तदनुसार जुलाई 19 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौं। प्रधानमन्त्रीसँग प्रश्नोत्तर साउन सातमा शीर्षक दिँदै गोर्खापत्रले मुख्य खबर प्रकाशित गरेको छ। प्रतिनिधि सभामा साउन सात गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ। सभामुख देवराज घिमिरे तथा राजनैतिक दलका मुख्य प्रमुख सचेतक बीचको छलफलमा प्रश्नोत्तर साउन सात गते गर्ने गरी सभाको क्यालेण्डरमा समझदारी भएको छ। सभामा यसअघिको सूचना अनुसारै प्रश्नोत्तर गर्न लागि हो। सचिवालयले तयार पारेको मस्यौदा क्यालेण्डरलाई आजको कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग पहिलो पटक प्रश्नोत्तर हुन लागेको हो। सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाले सात गते प्रश्नोत्तर गर्ने गरी दुई साताको प्रतिनिधि सभाको कार्यता तालिका तय भएको जानकारी दिनुभयो। वहाँका अनुसार यसअघि झैं सभा र समितिका लागि सातामा तीन दिनको समय तोकिएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था रहेको छ। नियमावलीले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था गरेको छ। प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ। सोही समूहका सदस्यले मात्र प्रश्न गर्न पाउनेछन्। यस्ता प्रश्न सभामुखले तोकेको दिनभित्रै सचिवालयमा दर्ता गर्ने अभ्यास छ। एक दिनमा बढ़ीमा 15 सदस्यले प्रश्न गर्न पाउने व्यवस्था नियमावलीले गरेको छ। सभामुख र दलबीचको परामर्शमा तय भएको कार्यतालिकामा साउन 6, 7 र 8 गते प्रतिनिधि सभा बैठक चलाउने उल्लेख छ। त्यस्तै 9, 10 र 11 गते समिति सञ्चालनको समय तोकिएको छ। दोस्रो सातामा 13, 14 र 15 पनि प्रतिनिधि सभा सञ्चालनको प्रस्ताव छ। औपचारिक रूपमा कार्यतालिका आज टुंगिनेछ। प्रश्नोत्तर लगायतका दिन बाहेक आकस्मिक, शून्य र विशेष समय पनि सञ्चालन हुनेछन्। यस्तै यसबीचमा विधायन, व्यवस्थापन, सुरक्षण, मुद्रण लगायतका विधेयकलाई पनि अघि बढ़ाइनेछ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना सम्बन्धी विधेयक पनि अघि बढ़ाउने गरी कार्यतालिकामा समावेश छ। कार्यतालिकामा समावेश नभए पनि आकस्मिक रूपमा कुनै विधेयक अघि बढ़ाउन सकिनेछ। यस्तै मन्त्रीहरूले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिन चाहे समय उपलब्ध हुनेछ। संसदीय अभ्यास अनुसार विपक्षी दलका पूर्व प्रधानमन्त्री तथा पूर्व सभामुखले समय माग गरेमा दिनुपर्नेछ। विषयवस्तु हेरेर आकस्मिक समय पनि निर्धारण हुनेछ। प्रधानमन्त्रीसँग प्रश्नोत्तर साउन सातमा गोर्खापत्रको मुख्य समाचार हो यो। यसै गरी गोर्खापत्रले नै अग्रपृष्ठमा प्रधानमन्त्रीको सल्लाहकारमा रिमाल र खतेवड़ा शीर्षकमा अर्को खबर प्रकाशित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनैतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डाक्टर युवराज खतेवड़ा नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले उहाँहरूलाई नियुक्त गर्ने निर्णय गरेको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिनुभयो। रिमाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा राजनैतिक सल्लाहकारका रूपमा हुनुहुन्थ्यो। आर्थिक सल्लाहकार खतेवड़ाले गवर्नर र अर्थमन्त्रीको जिम्मेवारी पूरा गरिसक्नु भएको छ। मन्त्री यादवले बैठकले संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को भारतको दिल्लीमा हुने बैठकमा सहभागी हुन संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव डाक्टर गणेश प्रसाद पाण्डेलाई स्वीकृति दिने निर्णय गरेको बताउनुभयो। प्रधानमन्त्रीको सल्लाहकारमा रिमाल र खतेवड़ा गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। देशको अवस्था बदल्नु पर्छ प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले नै अग्रपृष्ठमा समाचार छापेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था सन्तोषजनक नभएको भन्दै त्यसलाई बदल्नुपर्ने बताउनु भएको छ। उहाँले मुलुकको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भए पनि अहिलेको अवस्था राम्रो नभएको उल्लेख गर्नुभयो। 62औं इन्जिनियर दिवसका अवसरमा नेपाल इन्जिनियर्स एसोसिएशनद्वारा हिजो राजधानीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, देश समस्यामा छ, अवस्था राम्रो छैन, प्रशंसा गर्न लायक छैन, देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ, गौरवपूर्ण इतिहास छ, भविष्य उज्जवल छ, त्यसमा कुनै सन्देह छैन, तर अहिले सन्तोष मान्ने र खुशी हुने अवस्था छैन, हामीले मुलुकको यस अवस्थालाई बदल्नै पर्छ। उहाँले रिमोट कन्ट्रोलबाट पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो। एसोसिएशनले आफ्नो स्थापना दिवसलाई इन्जिनियर दिवसका रूपमा मनाउँदै आएको छ। देशको अवस्था बदल्नुपर्छ प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। सत्तापक्षकै सांसदमाथि अख्तियारको छानबिन शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तारूढ़ दलकै सांसदमाथि अनुसन्धान गरिरहेको छ। नेकपा एमालेका सांसद महेश बस्नेतले विगतमा गरेका नीतिगत निर्णयलाई लिएर अख्तियारले अनुसन्धान गरिरहेको हो। इलाम एकबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बस्नेतले विगतमा इलाम नगरपालिकाको मेयर हुँदा गरेको निर्णयमा गम्भीर त्रुटि देखिएको र त्यसबाट राज्यलाई हानि नोक्सानी पुगेको भन्दै अख्तियारको क्षेत्रीय कार्यालय इटहरीले उहाँमाथि अनुसन्धान गरेको हो। उहाँमाथि मुद्दा चलाउन सिफारिश गरी अनुसन्धानको फाइल केन्द्रीय कार्यालय काठमाण्डुमा पठाइएको छ। सत्तापक्षकै सांसदमाथि अख्तियारको छानबिन नागरिकको अग्रपृष्ठको समाचार हो यो। उपसभामुखको अनधिकृत पत्र अमेरिका लग्न भनेर पैसा ठगिएको गुनासो, तीन महिनादेखि रासोपा भित्रै गुपचुप शीर्षकमा कान्तिपुरले मुख्य समाचार छापेको छ। उपसभामुख इन्दिरा राणाले पदको दुरूपयोग गरेर पाँचजनालाई अमेरिका लग्ने गरी पत्र लेखेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन महिना अघि नै जानकारी भएको खुलासा भएको छ। अमेरिका जान नपाएको र पैसा पनि डुबेको गुनासो प्राप्त भए पनि पछि लेनदेन मिलेको भन्दै रासोपाले यो विषय गुपचुप राखेको थियो। यो प्रकरण सतहमा आएपछि रासोपाका नेताहरूले गम्भीरतापूर्वक लिनुको सट्टा सामान्य विषयलाई ठूलो बनाइएको टिप्पणी गरेका छन्। संयुक्त राष्ट्रसंघको संयन्त्र कमिशन अन द स्टाटस अफ वुमेनको 67औं सत्र सीएसडब्ल्यू 67/2079 को फागुन 22 चैत्र 3 अमेरिकाको न्यूयर्कमा भएको थियो। यो कार्यक्रममा भाग लिन जान लाग्नुभएकी उपसभामुखले महिला अधिकारको अभियानसँग कुनै साइनो नभएका 4 पुरूष र 1 महिलालाई आफूसँगै लग्न प्रक्रिया अघि बढ़ाउनु भएको थियो। आफूसँगै 5 यो कार्यक्रममा जान लागेको भन्दै उहाँले भिसाको अन्तर्वार्ता छिटो सारिदिन अमेरिकी दूतावासलाई उपसभामुखको लेटर प्याडमा पत्र लेख्नु भएको थियो, जबकि संसदका पदाधिकारी, सांसद र कर्मचारीको भिसा प्रक्रिया संसद सचिवालयको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय महाशाखा मार्फत परराष्ट्र मन्त्रालयले गर्छ। तर अनधिकृत व्यक्तिहरूको भिसा प्रक्रिया अघि बढ़ाइएकाले उपसभामुख आफैले पत्र लेख्नु भएको थियो। उपसभामुखको अनधिकृत पत्र अमेरिका लग्न भनेर पैसा ठगिएको गुनासो, तीन महिनादेखि रासोपा भित्रै गुपचुप, कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। टाट पल्टिने अवस्थामा डीडीसी, सम्पत्ति 2.18 अर्ब, संचित नोक्सानी र ऋण दायित्व 2.55 अर्ब शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार छ। सरकारी स्वामित्वका उद्योग मध्ये तुलनात्मक रूपमा सबैभन्दा ठूलो कारोबार गर्ने दुग्ध विकास संस्थान डीडीसी टाट पल्टिने अवस्थामा पुगेको छ। 2.18 अर्ब बराबर कुल सम्पत्ति रहेको डीडीसीको संचित नोक्सानी र ऋणको दायित्व भने 2.55 अर्ब पुगेको छ। आर्थिक अभावकै कारण संस्थाले बुधबार परेको 52 वार्षिकोत्सव समेत मनाएन। वार्षिकोत्सवका अवसरमा 25 वर्ष सेवा अवधि पूरा गरेका करिब 75 कर्मचारीलाई सुन र चाँदी जडित दीर्घ सेवा पदकबाट सम्मान गर्नुपर्ने थियो। डीडीसीको कर्मचारी प्रशासन विनियमावलीमा यस्तो व्यवस्था छ, प्रति दीर्घ सेवा पदकका लागि करिब 70,000 रूपियाँ खर्च आवश्यक पर्ने तर उक्त रकम बेहोर्ने स्रोत नभएपछि वार्षिकोत्सव नै रोकिएको एक कर्मचारीले बताउनुभयो। पछिल्लो आर्थिक वर्ष 2080-81 मात्रै 70 करोड़ प्रारम्भिक अनुमान नोक्सानी खेपेपछि डीडीसीको आर्थिक अवस्था ऋणात्मक बनेको हो। अर्थ मन्त्रालयले प्रकाशित गरेको सार्वजनिक संस्थानको सार्वजनिक स्थिति समीक्षा 2081 अनुसार 2079-80 सम्म डीडीसीको संचित घाटा 1,85,00,000,000 रहेको थियो। टाट पल्टिने अवस्थामा डीडीसी सम्पत्ति 2,18,00,000,000,000 संचित नोक्सानी र ऋण दायित्व 2,55,00,000,000,000 शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ। एकादेशको कथा अर्थात सुकुम्बासी इचंगु योजना शीर्षकमा नागरिकको अग्रपृष्ठमा खबर छ। विकल्प दिएर भए पनि काठमाण्डु उपत्यका नदी किनारका सुकुम्बासी बस्ती खाली गराउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न शहरी विकास मन्त्रालयले सबैभन्दा पहिला उपत्यका वास्तविक सुकुम्बासी पहिचान गर्ने भएको छ। मन्त्रालयले कसरी वास्तविक सुकुम्बासी पहिचानको मापदण्ड भने बनाएको छैन। सर्वोच्चले आदेश दिएको भोलिपल्ट मन्त्रालयका सचिव मणिराम गेलालले हिजो सुकुम्बासी समस्या समाधान गर्ने विषयमा उप प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग परामर्श गर्नुभएको थियो। सबैभन्दा पहिले हामीले नदी किनारका बस्तीमा बसिरहेका वास्तविक सुकुम्बासी हुन् कि होइनन् पहिचान गर्छौं। पुष्टि भएका सुकुम्बासीलाई इचंगु नारायणमा सार्ने र बाँकीलाई अन्य विकल्प दिने तयारीमा छौं। सचिव गेलालले भन्नुभयो, सर्वोच्च अदालतले आदेश दिएपछि उहाँहरू वास्तविक सुकुम्बासी इचंगु नारायणमा सर्नुपर्छ। मन्त्रालयका अनुसार सुकुम्बासीलाई इचंगु नारायण सार्न फेरि पहल गरिनेछ। सुकुम्बासीको स्थायी बसोबासका लागि मन्त्रालयले इचंगु नारायणमा बनाएका 3 भवन अहिले अलपत्र अवस्थामा छन्। सुकुम्बासीले त्यहाँ जान नमानेका कारण यसअघि भएका पहल सफल नभएका हुन्। नदी किनारका सुकुम्बासीलाई इचंगु नारायणमा सार्ने पटक पटकको सरकारी प्रयास सफल हुन सकेको छैन। एकादेशको कथा अर्थात सुकुम्बासी इचंगु योजना नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। बीआरआई सम्झौता कार्यान्वयनमा जोड़ शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। नेपालले यसअघि चीनसँग बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआईमा सम्झौता गरेकाले हस्ताक्षर गरेर कार्यान्वयनमा जानुपर्ने सुझाव दिइएको छ। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको बीआरआई वास्तविकता र भ्रम अन्तर्क्रिया कार्यक्रममा सहभागी राजनैतिक दलका नेता सहित विज्ञहरूले रोड कनेक्टिभिटी सहित पूर्वाधार निर्माणका रूपमा अघि सारिएको बीआरआईमा हस्ताक्षर गरेर जान आग्रह गर्नुभएको हो। कार्यक्रममा नेकपा सचिव विप्लवले बीआरआईमा नेपाल मात्रै नभएर विश्वका 140 भन्दा बढ़ी देश सहभागी भएर लाभ लिएकाले नेपालले समेत हस्ताक्षर गरेर कार्यान्वयनमा जानुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, बीआरआईका सबै शर्त र सम्झौता हेर्दा त्यसमा सैन्य हस्तक्षेपको कुनै प्रावधान छैन। गरीब र साना देशले पूर्वाधार लगायत क्षेत्रबाट लाभ लिन सक्ने देखिन्छ। सरकारले बीआरआईमा हस्ताक्षर गर्न ढिला गर्न नहुने भन्दै उहाँले नेपालको विकास गर्न बीआरआई मात्रै प्राप्त नहुने भएकाले देशका युवालाई आफ्नै पौरखमा अघि बढ़न आग्रह गर्नुभयो। बीआरआई सम्झौता कार्यान्वयनमा जोड़ गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। जनप्रतिनिधि बीचको विवादले 49 पालिका बेखर्ची शीर्षकमा कान्तिपुरको अग्रपृष्ठमा समाचार छ। बजेट बाँडफाँडमा जनप्रतिनिधि बीच विवाद हुँदा 49 स्थानीय तहले चालू आर्थिक वर्षको बजेट पारित गर्न नसकेर बेखर्ची भएका छन्। चालू आर्थिक वर्षका लागि असार 10 भित्रै बजेट ल्याएर मसान्तसम्म पारित गर्नुपर्ने कानूनी प्रावधान भए पनि एक उपमहानगर सहित 36 गाउँपालिका र 12 नगरपालिकाले बजेट पारित गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। गाउँ नगरसभा मार्फत चालू आर्थिक वर्षको बजेट पारित गराउन नसक्दा स्थानीय तहहरू खर्चविहीन हुन पुगेका हुन्। स्वतन्त्र उम्मेद्वारी दिई नगर प्रमुखमा विजयी हुनुभएका हर्कराज राई, हर्क साम्पाङ नगर प्रमुख रहेको धरान उपमहानगरपालिका समेत खर्चविहीन भएको छ। मध्य प्रदेशका मात्रै 23 गाउँपालिका बजेट विहीन रहेका छन्। जनप्रतिनिधि बीचको विवादले 49 पालिका बेखर्ची, कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। सूचीकृत संचार माध्यम र एजेन्सीसँग मात्रै कारोबार गर्न विज्ञापन बोर्डको आग्रह शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। विज्ञापन बोर्डले सूचीकृत संचार माध्यम र एजेन्सीसँग मात्रै विज्ञापनको कारोबार गर्न सरकारवालालाई सूचीकृत गरेको छ। बोर्डमा सूचीकृत नभएका संस्थाहरूसँगको कारोबार नियमसंगत नहुने जनाइएको छ। बोर्डले हिजो चारबुधे सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन 2063, विज्ञापन नियमन गर्ने ऐन र विज्ञापन नियमन गर्ने नियमावली 2077 अनुसार मात्रै विज्ञापन प्रकाशन तथा प्रसारण गर्न सरकारवालालाई आग्रह गरेको छ। सूचीकृत संचार माध्यम र एजेन्सीसँग मात्रै कारोबार गर्न विज्ञापन बोर्डको आग्रह नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। राष्ट्रिय सुरक्षा सल्लाहकारको आश्चर्यजनक निरन्तरता शीर्षकमा अन्नपूर्णको अग्रपृष्ठमा समाचार छ। निवर्तमान पुष्पकमल दाहाल सरकारद्वारा सृजित एउटा पद न संविधानले चिन्छ न त्यसको औचित्य छ न त त्यो विवाद रहित रह्यो। तर त्यही राष्ट्रिय सुरक्षा सल्लाहकार पदमा आसीन शंकर दास बैरागी सरकार बदलिएको केही दिनसम्म पनि आश्चर्यजनक ढंगले अडिरहनु भएको छ। दाहाल गत असार 28 गते विश्वासको मत लिन नसकेपछि पदमुक्त हुनुभयो। असार 30 एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनुभयो। दाहाल पदमुक्त भएसँगै वहाँले नियुक्त गर्नुभएका अधिकांश बाहिरिनुभयो। महान्यायाधिवक्ता दिनमणि पोखरेलले राजीनामा दिएर त्यस ठाउँमा रमेश बडालले शपथ लिइसक्नु भएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागी भने राष्ट्रले थाहै नपाए जसरी पदमा आसीन हुनुहुन्छ। राष्ट्रिय सुरक्षा सल्लाहकारको आश्चर्यजनक निरन्तरता अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। विपदबाट जेठ 28 यता नै 125 जनाको मृत्यु शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार छापेको छ। अविरल वर्षाको कारण गत जेठ 28 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायत विपदमा परि हिजो दिउँसोसम्म 125 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरो लगायत विपदमा परि काठमाण्डु उपत्यकामा 2, कोशी प्रदेशमा 22, मधेशमा 5, बागमतीमा 20, गण्डकीमा 38, लुम्बिनीमा 23, कर्णालीमा 7 र सुदूरपश्चिममा 8 गरी 125 जनाको मृत्यु भएको हो। विपदबाट जेठ 28 यता नै 125 जनाको मृत्यु नागरिकले अग्रपृष्ठमा समाचार प्रकाशित गरेको छ। सीमा नखुल्दा मुगुवासीलाई शास्ति शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। चीनको तिब्बतसँग जोड़िएको जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कारमारोङ गाउँपालिकामा पर्ने नाक्से लाग्ना नाका खुलाउन सरकारी पहल नहुँदा स्थानीयले शास्ति खेप्नु परेको छ। कोविड 19 गर्दा चीनसँग जोड़िएका 15 जिल्लाका नाकाहरू चीन सरकारले बन्द गराएको थियो। ती नाकाहरूमध्ये परराष्ट्र मन्त्रालयको पहलमा केही समय अगाडि केही जिल्लाका नाकाहरू खुलाइए पनि मुगु जिल्लाको नाक्से लाग्ना नाकाका बारेमा सरकारी निकायबाट कुनै पहल नहुँदा स्थानीयले शास्ति खेप्नु परेको हो। सीमा नखुल्दा मुगुवासीलाई शास्ति अन्नपूर्णको अर्थ पृष्ठमा समाचार रहेको छ। एक वर्षमा थपियो 468 मेगावाट बिजुली, चालू आर्थिक वर्षमा 1000 मेगावाट थपिने, यो शीर्षक हो नयाँ पत्रिकाको अर्थ पृष्ठको। आर्थिक वर्ष 2080-81 कुल 468 मेगावाट जडित क्षमताका 23 ऊर्जा परियोजना सञ्चालनमा आएका छन्। नेपाल विद्युत प्राधिकरणका अनुसार 2 सोलर र 21 जलविद्युत परियोजनाबाट उक्त परिमाणको विद्युत थपिएको हो। यो सँगै नेपालको राष्ट्रिय प्रसारण प्रणालीमा विद्युतको जडित क्षमता 3227 मेगावाट पुगेको छ। 2080 असार मसान्तसम्म विद्युतको जडित क्षमता 2759 मेगावाट थियो, अहिले त्यो 468.25 मेगावाटले बढ़ेर नयाँ विन्दुमा पुगेको हो। गत आर्थिक वर्षमा भने 491 मेगावाट क्षमताका 27 ऊर्जा परियोजना सञ्चालनमा आएका थिए। एक वर्षमा थपियो 468 मेगावाट बिजुली, चालू आर्थिक वर्षमा 1000 मेगावाट थपिने, नयाँ पत्रिकाले अर्थ पृष्ठमा समाचार प्रकाशित गरेको छ। वर्खा लागेपछि सर्पदंशका बिरामी बढ़े शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा समाचार छापेको छ। नेपालगंज स्थित भेरी अस्पतालमा सर्पदंशका बिरामी बढ़ेका छन्। पानी परेपछि सर्पले टोकेर उपचारका लागि अस्पताल आउनेको संख्यामा वृद्धि भएको हो। वर्खा लागेपछि सर्पदंशका बिरामी बढ़े गोर्खापत्रले भित्री पृष्ठमा समाचार छापेको छ। पहिरोको जोखिमले पालो गरेर सुत्छन् गाउँले शीर्षकमा गोर्खापत्रले नै भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। स्याङ्जाको गल्याङ नगरपालिका 3 लल्याङका स्थानीय हरेक वर्ष पानी नपरिदिए हुन्थ्यो भन्ने कामना गर्छन्। स्थानीय लीलदेव भट्टराई भन्नुहुन्छ, पानी परेपछि हाम्रो दैनिकी नै अस्तव्यस्त हुन्छ, कति बेला के होला भन्ने त्रासमा नै हामी सबै गाउँले रातभर जागराम बस्छौं। यो वर्ष परेको ठूलो पानीका कारण लीलदेवको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। वहाँ छिमेकीको घरमा बस्दै आउनु भएको छ। पहिरोको जोखिमले पालो गरेर सुत्छन् गाउँले गोर्खापत्रले भित्री पृष्ठमा समाचार छापेको छ। कार्यक्रम अखबारमा अब सम्पादकीय सुनको बढ्दो सकस शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। दुई दिन अघि सामाजिक सञ्जालमा एउटा दृश्यले निकै चर्चा पाएको थियो। दुलाहा दुलहीले एकअर्कालाई कुशको औठी पहिर्याएर स्वयंवर गरेको दृश्य हेर्नेहरूले आफ्नै बुझाई अनुसारका प्रतिक्रिया जनाएका थिए। स्वयंवरको यो दृश्यमा जति रमाइलो मानियो यसभित्रको वास्तविकता सही नै हो भने निकै पीड़ादायक मान्नुपर्छ। विवाह कर्ममा पनि सुनका गरगहना लगाउन नपाएकी बेहुलीको मनमा कति दुःख परेको छ भन्ने अनुमान गर्न सकिन्छ। गत वर्षको साउन 1 गते छापावाला सुनको मूल्य प्रति तोला 1,12,200 रूपियाँ थियो भने 2081 साउन 1 गते तोलाको 1,47,800 रूपियाँ कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार 5 वर्ष पहिले विक्रम सम्वत 2075 चैत्रमा सुनको मूल्य 60,600 रूपियाँ भएकोमा लगातार वृद्धि भएर बुधबार तोलाको 1.5 लाख रूपियाँ हाराहारीमा कारोबार भएको हो। सुनको बढ़दो सकस गोर्खापत्रको सम्पादकीय हो यो। झरीमा बजेटको मनपरी शीर्षकमा कान्तिपुरले सम्पादकीय प्रकाशित गरेको छ। सभ्य शहरको सपना शीर्षकमा नागरिकको सम्पादकीय रहेको छ भने लगानी ल्याउन जोड़ देऊ शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।